وَإِذْ غَدَوْتَ مِنْ أَهْلِكَ تُبَوِّئُ الْمُؤْمِنِينَ مَقَاعِدَ لِلْقِتَالِ وَاللَّهُ سَمِيعٌ عَلِيمٌ. اے محمد صلی اللہ علیہ وسلم، وہ واقعہ یاد کرو جبکہ آپ صبح سویرے نکلے. ایسے لغوی معنی تو ایسا ہوتا ہے، لیکن نبی کریم صلی اللہ علیہ وسلم ایک قول میں جمعہ کی نماز کے بعد نکلے تھے، اسی لیے مطلق روانگی کا معنی بھی اس میں ہو سکتا ہے. اب یہ راجح قول کے مطابق غزوہ احد کے متعلق آیت ہے، لیکن دو کمزور قول ایسے ہیں کہ بدر یا احزاب کے بارے میں آیت ہے. اہل سے مراد ام المؤمنین حضرت عائشہ رضی اللہ تعالی عنہا کا حجرہ، کیونکہ اس دن ان کی باری تھی، وہاں سے روانگی ہوئی حضور کے لیے، جس سے حضرت عائشہ کی فضیلت ظاہر ہوئی کہ ان کے حجرے کا تذکرہ قرآن کے اندر ہو گیا من اہلی کا. یہ واقعہ بدھ کے دن روانگی کا ہے یا جمعہ کے دن روانگی کا ہے؟ سن 3 ہجری شوال کی 7ویں تاریخ تھی یا 15ویں تاریخ تھی؟ اور نبی کریم صلی اللہ علیہ وسلم مدینہ سے روانہ ہو گئے. خبر آ گئی کہ ابو سفیان 3000 کا لشکر لے کے آ رہے ہیں، اطلاع آ چکی تھی، اور حضور نے مشورہ کیا کہ بھائی 3000 کا لشکر آ کے یہاں احد کے میدان میں پڑاؤ ڈالا ہے تو کیا کریں. اس مشورے میں عبداللہ ابن ابی ابن سلول رئیس المنافقین وہ بھی شامل تھا. وہاں تو ہر چیز میں مشورے ہوتے تھے، دشمن آ گیا، لشکر آ گیا، اور مشورے میں منافق بھی آ کے شامل ہوتے تھے، اتنی اہمیت تھی وہاں مشورے کی. اب دو طرح کی رائے ہو گئی، عبداللہ ابن ابی ابن سلول کی اور انصار کی رائے یہ تھی بہت سو کی کہ بھائی مدینہ سے باہر نکل کے مقابلہ نہیں کرنا ہے، مدینہ ہی میں رہ کے مقابلہ کرنا ہے، مدینہ سے باہر نہیں جانا، مدینہ کے اندر رہ کے مقابلہ کرنا. حضور کے قلب اطہر کا رجحان بھی اسی طرف تھا کہ مدینہ میں رہو اور مقابلہ کرو، لیکن بہت سے صحابہ جو بدر میں شریک نہیں ہوئے تھے اور بدری صحابہ کے فضائل انہوں نے سنے، کیونکہ بدر تو ایمرجنسی میں لڑائی ہوئی تھی، قافلے کو روکنے گئے اور جنگ کے حالات آ گئے، تو اچانک لڑائی تھی، بہت سے صحابہ کو حسرت دل میں رہ گئی، فضائل بھی بہت نازل ہوئے اللہ کے یہاں سے، تو سب جوش والے اور شجاع صحابہ کہ نہیں مقابلہ کرنے باہر جائیں، دونوں طرح کی بات چل رہی تھی. اس دوران حضرت نبی کریم صلی اللہ علیہ وسلم اپنے حجرے میں تشریف لے گئے، ہتھیار زیب تن فرمائے اور آ گئے. اب یہ صحابہ آپس کے اندر بات کر رہے ہیں کہ بھائی ہم نے اصرار کر کے غلطی کی، ہمیں اصرار نہیں کرنا چاہیے تھا. حضور جب ہتھیار پہن کے آئے تو پھر انہوں نے معذرت کی، حضور آپ کی رائے جو ہے اسی پر فیصلہ فرما دیجئے، یہیں مدینہ میں رہ کر کے مقابلہ کریں گے، हम अपनी राय वापिस लेते। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, किसी नबी के लिए मुनासिब नहीं है कि एक मरतबा वो हथियार पहन लेवे तो फिर जब तक दुश्मनों से जंग न होवे वहाँ तक जो है वो हथियार नहीं उतार सकते। इसीलिए अब तो जो राय है वो राय, अब तो चलो चलेंगे मुकाबले के लिए। तो बहुविकुल मुमिनीन, आप ईमान वालों को खड़ा कर रहे थे। तो बहुविकुल मुमिनीन, आप ईमान वालों को खड़ा कर रहे थे। मकाइद लिल किताल, जंग के मोर्चों के ऊपर मरकज जंग के, वहां उनको आप खड़ा कर रहे थे। अलग अलग मोर्चे बनाए सहाबा के, क्योंकि मुनाफिकीन तो आए एक जगह तक, रास्ते में शौत नाम की एक जगह है, वहां भी एक मस्जिद भी है छोटी सी, वहां हुजूर ने रात का कयाम फरमाया था, वहां तक आए मुनाफिकीन, फिर वहां से वापस चले आए कि ये जंग थोड़ी, ये तो मरने जा रहे, इसीलिए हम नहीं लड़ते, जंग हो तो हम तो लड़े, ये तो मरने जाए और हमारी राय नहीं मानी इसीलिए हम नहीं शरीक होते। एक एकड़ 300 मुनाफिक अब्दुल्लाह इब्ने उबई की अमारत में वापिस, 700 रह गए और उधर 3000। इसीलिए मकाइद लिल किताल, हुजूर ने मोर्चे बनाए अलग 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 अलग, और पीछे की तरफ से बड़े खतरात थे। एक तरफ तो उहुद पहाड़, वहां से तो ये लोग हमला कर नहीं सकते, और हुजूर ने इतनी शानदार लश्कर की सेटिंग की, मकाइद लिल किताल इतना अच्छा जमाया कि कोई मौका ही नहीं था दुश्मनों को जीतने का। एक तरफ उहुद पहाड़ आ गया, उधर से तो दुश्मन हमला नहीं कर सकते, पीछे की तरफ से जो अंदेशा था, वहां एक नाला था, अभी भी है वो नाला, वहां एक छोटा सा टीला, वहां से खतरा था। तो वहां 50 सहाबा खड़े कर दिए और उनके अमीर बनाए अब्दुल्लाह इब्ने जुबेर जिम से, उनको बनाया तीर अंदाज, यहां रहो तो। बाकी मैदान में सबको मोर्चों पर जमा दिया और इतनी शानदार लश्कर की जमावट की कि दुश्मन के लिए कोई मौका बाकी नहीं छोड़ा। यह है मकाइद लिल किताल। वल्लाहु समीउन अलीम, अल्लाह तुम्हारी बातों को दे सुनने वाले और तुम्हारे हालात को खूब अच्छी तरह जानते हैं। यह उहद का मामला है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम 1000 या 950 को लेकर निकले, मुशरिकीन 3000 थे और एक घाटी में कयाम फरमाया सनीचर की रात में, जुमा पढ़ के निकले तो वहाँ रास्ते में रात गुजारी सनीचर। शव्वाल 7 हिजरी 3, और अपनी पीठ और लश्कर की पीठ उहुद की तरफ की, यानी पुष्ट की जानिब उहुद पहाड़, उधर से कोई दुश्मन नहीं आ सकता। सहाबा की सफे ठीक की और तीर अंदाजों का एक लश्कर पहाड़ों पर बिठाया और उनका अमीर अब्दुल्लाह इब्ने जुबेर को बनाया पहाड़ की ऊंचाई पर चौड़ाई पर, और उन 50 को यूं फरमाया, हमारी तरफ से तीर के जरिए दिफा करो। ला यातूना मिन वराइना, दुश्मन हमारे पीछे की तरफ से ना आ जावे। वला तबरहु, अपनी जगह हरगिज मत छोड़ना। गुलिबना औ नुसिरना, हम हार जावे या मदद के जरिए फतह याब हो जावे, तुमको अपनी जगह छोड़ने की नहीं, यहीं तुमके जम जमा के रहने का। ये हुजूर ने उनको नसीहत फरमा दी जी।
और ए मोहम्मद, वो वाकया याद करो जब सुबह सवेरे मोक्ता अहले के साथ मदीना से निकले।
एक सीरत की किताब है गजवाती, उसमें का नाम है हदीसे दिफा। एक बहुत बड़े लश्कर के कमांडर रह चुके जनरल मोहम्मद अकबर खान, जिनको जदीद जंग की सारी महारतें, कमांडर इन चीफ रह चुके हैं। उन्होंने हुजूर के तमाम गजवात का आज के जंगी, यानी जो जिसको कहा जाता है डिफेंस साइंस टेक्नोलॉजी, दिफाई, जंग की जो जदीद जो है सारी की सारी इस्तिलात, उसूल, जवाबित, कवानीन है जंग के, उसकी रोशनी में हुजूर के गजवात का जायज़ा लिया है। तो उनकी किताब पढ़ने के काबिल है, का दुनिया की अकल हैरान है कि आज से 1400 साल पहले जब दुनिया जो है ये जंग की साइंस टेक्नोलॉजी नहीं जानती थी, हुजूर कितनी जहानत से जंग के मोर्चे और लश्कर को मुरतब फरमाते थे। हदीस दिफा उस किताब का नाम है। तमाम गजवात का इन्होंने जदीद जो है जवाबित की रोशनी में तज्जिया किया है। जी,
ईमान वालों को किताब के मराकिब पर खड़ा किए हुए अल्लाह तबारक व तआला तुम्हारे अहवाल को जानने वाले और सुनने वाले और तुम्हारे अहवाल को जानने वाले और वो उपर का नींदा
نبی کریم صلی اللہ علیہ وسلم 1000 یا اذ همت طائفتان منکم ان تفشلا اب وہ چلا 300 کو لے کر عبداللہ بن ابی بن سلول تو جب ایسا ہوتا ہے تو کچھ مخلصین کو بھی دل کے اندر کچھ کمیاں کمزوری آنے لگتی ہے تو دو قبیلے ایک قبیلے بنو سلیمہ اور دوسرا قبیلے بنو حارثہ ابرار ڈاویلی سلمان مومبو اب چونکہ یہ 300 منافق واپس ہو رہے ہیں تو دو قبیلے ایک قبیلے بنو سلیمہ اور دوسرے بنو حارثہ بنو حارثہ کا تعلق اوس سے ہے سلیمہ کا تعلق خزرج سے ہے یہ لشکر کی دو ونگ تھی لشکر میں الگ الگ جو ہے حصے ہوتے دو پر تھے یہ تو یہ دونوں کی دونوں بھی جو ہے ہمت ہار گئے جب تمہاری دو جماعت نے بھی ارادہ کیا ان تفشلا یعنی بزدلی دکھانے کا کہ ہم بھی مدینہ واپس چلے جا رہے ہیں مکہ والوں سے ہم نہیں لڑیں گے اور دونوں واپس جانے لگے جب عبداللہ بن ابی بن المنافق اور اس کے ساتھ ہی واپس جانے لگے وقال عبداللہ بن ابی کہنے لگا علام کیا ہم اپنی جان اور اولاد کو قتل کروا دیوے یہ 3000 تیار ہو کے آئے اور ہم صرف 1000 تو اپنی جان اور اولاد کو مروا ڈالنا ہوا یہ تو اسی لیے ہم نہیں آتے لڑنے کے واسطے جاؤ آپ تم جاؤ اب دیکھو وقال کا فائل ہے عبداللہ ابن ابی ابن سلول اور کس کو کہا عبداللہ ابن ابی ابن سلول نے ابو جابر السلمی رضی اللہ تعالی عنہ کو کہا ابو سالم ابو جابر عبداللہ ابن ابی کو یوں کہنے گئے القائل لہو ابو جابر نے عبداللہ ابن ابی کو یوں کہا انشدکم اللہ میں قسم دیتا ہوں تم کو اللہ کے نبی کے بارے میں اور تمہاری ذاتوں کے بارے میں کہ عین مقابلے کے وقت غداری کر کے تم لوگ جا رہے ہو تم مدینہ والوں نے معاہدہ کر کے نبی کی جان بچانے کا تم نے وعدہ کیا ہے کہ کوئی بھی مدینہ پر حملہ کرے ہم مل جل کے مقابلہ کریں گے اور یہ کیا عین موقع پر غداری کر کے تو جا رہا ہے یہ کہا ابو جابر نے عبداللہ ابن ابی کو کہ نبی کی جان اور اپنی جان کا ذرا لحاظ کرو کا غداری کر کے جا رہے ہو تو کیا جواب دیا قال کا مقولہ یہاں آ رہا ہے لو نعلم قتالا لاتبعناکم یہ جنگ ہوتی تو ہم ضرور تمہارے ساتھ ہوتے یہ جنگ تھوڑی ہے تو اپنے آپ کو مار ڈالنا ہے बहरहाल वो माना नहीं और चला गया, और उस दिन से उनके निफाक का लोगों के सामने भांडा फूट गया कि अब्दुल्ला इब्ने उबर ये 300 उसके कारिंदे सब मुनाफिक है। उहुद से उनका भांडा फूटना अलल ऐलान शुरू हुआ। अब अकाबिर सहाबा ने बनू हारिसा बनू सलीमा के लोगों को समझाया, तुम क्यों जा रहे हो, रो यार इनकी बात में तुम कहाँ आते हो। तो ये दोनों कबीले वाले जम गए, फसब्बतहुम अल्लाह, दोनों कबीलों को अल्लाह ने जमा दिया, वो नहीं गए, वलम यंसरिफा, वो नहीं गए, वो रहे भी। पहले अज़्म हुआ वापिस जाने का, डगमगा गए, अब्दुल्लाह इब्ने उबई की बात में आ गए, लेकिन अकाबिर सहाबा ने समझाया तो जम गए। वल्लाहु वलीयुहुमा, और अल्लाह उन दोनों कबीलों के मदद करने वाले हैं, नासिरुहुमा। तो कबीले बनू हारिसा और सलीमा के अकाबिर क्या कहते थे कि आयत की इब्तिदाई हिस्से में हमारी गलती का इजहार है, अंतबशला, लेकिन आयत के आखिरी हिस्से में हमारी इज्जत भी है, वल्लाहु वलीयुहुमा, कि जब अल्लाह ताला हमारे वली हो गए, कितनी बड़ी हमारी इब्तियादी शान बयान हो गई। तो वलीयुहुमा के लफ्ज ने अंतबशला को दबा दिया, जिसे कहा जाए नहीं सूफी जी बहुत सुस्तड़ आदमी है, लेकिन इम्तिहान के पर्चे देखो तो पूरे नंबर 100 में से 100 देने का दिल चाहता है, 95-90 देने का दिल चाहता है, ऐसे जहीन इस तरीके से हो गया ये। तो वल्लाहु वलीयुहुमा, अल्लाह इन दोनों के मददगार हो गए, और अल्लाह की मदद आई और वो मैदान में जमे और गए नहीं। वअलल्लाहि फलयतवक्कलिल मुमिनून, और ईमान वालों को तो अल्लाह ही पर भरोसा करना चाहिए, दून गैरिही, अल्लाह के अलावा किसी पर ईमान वालों को भरोसा नहीं करना चाहिए। जी
तुमने की दो जमात बनू सलीमा और बनू हारिसा जो लश्कर के दो बाजू थे, उन्होंने इरादा किया कि वो हिम्मत हार जाए, मुद्दे दिखाकर किताब से मुद्दे दिखाए और वो दोनों लौट जाए। जब अब्दुल्ला इब्ने उबै मुनाफिक लौट गए और उसके साथी लौट गए और उन्होंने और उसने कहा क्या हम कत्ल कर दें हमारी जानों को और हमारे औलाद को, और उसने
यानी ये मक्का वाले जब जीत जाएंगे तो मदीना में घुस के हमारी औलाद को भी मार डालेंगे। जी
और उसने हजरत अबी जाबिर असलमी रज़ियल्लाहु ताला अन्हु जिन्होंने उसको कहा था,
असलमी है कि सुलमी है, चलो
सुलमी, जिन्होंने उसको कहा था कि मैं तुमको अल्लाह तबारक अल्लाह ताला की कसम देता हूँ तुम्हारे नबी के बारे में और तुम्हारी जानों के बारे में, उनको कहा कि अगर हम किताल जानते तो तुम्हारी इतवा कर दें। फिर अल्लाह तबारक व ताला ने उन दोनों कबीलों को साबित रखा और वो दोनों कबीले नहीं लौटे और अल्लाह ताला ही उन दोनों
وَلَقَدْ نَصَرَكُمُ اللَّهُ بِبَدْرٍ وَأَنْتُمْ أَذِلَّةٌ فَاتَّقُوا اللَّهَ لَعَلَّكُمْ تَشْكُرُونَ। शिकस्त हुई मुकद्दर में थी, असबाब कुछ अपनी तरफ से भी हुए, शिकस्त हो गई, सहाबा बहुत गम में थे, दोहरा गम आगे आ रहा है, गम पे गम में थे सहाबा, तो अल्लाह ने तसल्ली के लिए आयत नाजिल फरमाई। ये आयत नाजिल हुई जब मुसलमान हार गए, तो अल्लाह की नेमत की याद दिहानी के लिए आयत नाजिल हुई, अल्लाह ने तुम्हारी मदद फरमाई बद्र के मैदान में, वो मौका याद करो ना, आज हार गए लेकिन पहले अल्लाह ने तुमको फाते भी तो बनाया था। वलकद, बद्र में पक्की बात अल्लाह की मदद आई थी, बद्र मक्का और मदीना के दरमियान में एक जगह का नाम है, उस पर से पूरी जंग का नाम जंगे बदर हो गया, जगह के नाम से जंग का नाम जंगे बदर। बस कहते हैं कि कुआं है वहाँ गोल, उसका पानी इतना साफ सुथरा और शफाफ जैसे कि 14वीं रात का चांद कैसा चमकता होता है, ऐसा उसका पानी साफ सुथरा, इसीलिए उसको बदर कहा जाता है। बस कहते हैं कि गोलाई की वजह से बदर के चांद की तरह वो कुआं गोल, या ये कि उसका पानी चांदनी की तरह साफ सुथरा, इसीलिए उसको बद्र कहते हैं। और बास कहते हैं कि वहाँ बद्र नाम का एक आदमी रहा है, इसीलिए उसका नाम जो है बद्र बन गया, मैदान का नाम। 11 मार्च 624 ईस्वी के अंदर जंगे बद्र का वाकिया हुआ और इस्लामी तारीख के एतबार से सन 2 हिजरी रमजानुल मुबारक 17 तारीख को हुआ। और तुम लोग बहुत कमज़ोर थे, तादाद भी कम, 313, हथियार भी कम, कुछ भी नहीं। सो तुम अल्लाह से डरो ताकि तुम शुक्र करो अल्लाह की नेमत पर। इस्तकूलु लिल्मुमिनीन अलैयक्फियकुम अय्युमिद्दकुम रब्बुकुम बिसलाथति आलाफिम मिनल मलाइकति मुनसलीन। इस ये नसरकुम से ज़र्फ़ आके हो रहा है कि ए नबी, आप ईमान वालों को कह रहे थे, क्या कह रहे थे, यानी उनको वादा कर रहे थे उनके दिलों को इत्मीनान दिलाने के वास्ते, ताकि सहाबा के दिलों को इत्मीनान हो जाए कि क्या काफ़ी नहीं है तुमको कि अल्लाह तुम्हारे रब तुम्हारी 3000 फरिश्तों के जरिए मदद करे। तुम 313 हो, घबराते का ही क्यों हो, 3000 फरिश्ते तुम्हारी मदद में आ रहे, इसलिए घबराओ मत। हुजूर ने सहाबा को वादा किया और वादा पूरा हुआ और 3000 फरिश्ते आए मदद के वास्ते। मुनजलीन का क्या माना, दोनों किरात है, तखफीफ तशरीद। ज़मीन में बहुत सारे मलाइका मुख्तलिफ काम के लिए हर वक्त मौजूद रहते हैं, अमल नामे लिखने वाले, खेती उगाने के निज़ाम पर, बारिश के निज़ाम पर दुरूद पहुंचाने वाले, बेशुमार मलाइका दुनिया में मौजूद रहते हैं। अल्लाह चाहते तो उन्हीं मलाइका को एडिशनल ड्यूटी दे देते, यानी मजीद जिम्मेदारी कि भाई तुम अभी लिखने का भी काम करो और साथ में इन बदरी साहबा की मदद भी करो, मजीद जिम्मेदारी। ऐसा नहीं हुआ, बल्कि जो मलाइका ज़मीन पर पहले से मौजूद है, ड्यूटी पर है, उनको नहीं, अलग से अल्लाह ताला ने 3000 फरिश्ते आसमान से उतारे। ये मुनजलीन का मतलब, और ये अहमियत की दलील है कि कितना अहम मामला होगा और कितनी हिम्मत अफजाई की बात होगी कि 3000 मलाइका अलग से अल्लाह ताला ने उतार करके भेजे। मुनजलीन बला इन तस्बिरु व तत्तकु व यातूकुम मिन फौरिहिम हादा युम्दिदुकुम रब्बुकुम बिखम्सति आलाफिम मिनल मलाइका मुसव्विमीन। अब उसमें अफवाहें बहुत चलती है, जंग नामी अफवाहों का, एक पत्थर मारे और कहे के 50 मिसाइल ठोक दिए, जंग नामी है इसी का। तो वहाँ अफवाहें बहुत चली, मक्का के मुशरिकीन ने अफवाह चलाई कि कुर्स बिन जाबिर मुहारिबी, ये अरब का एक बड़ा जंगजू सरदार था, कि अपने पूरे कबीले को लेकर के बड़े बड़े लड़ाकू लोगों को लेकर मुशरिकीन की मदद में आ रहा है। तो एक तो पहले से 1000 मुशरिक और ऊपर से कुर्स बिन जाबिर मुहारिबी आ रहा है, तो सहाबा के दिलों के अंदर कुछ हालात पैदा हुए कि अरे अरे, पहले से इतनी बड़ी तादाद और अब इतना बड़ा लश्कर और उनकी मदद में आ रहा है, हमारा क्या होगा। उस वक्त की आयत नाजिल हुई, बला घबराते क्यों हो, यक्फीकुम ज़ालिका, ये 3000 भी तुमको काफ़ी हो जाएंगे। और सूरह अनफाल में 1000 फरिश्तों की बात है, क्यों, इसीलिए कि अव्वलन 1000 फरिश्तों की इमदाद की बात आई थी कि काफिर 1000, इसलिए मुकाबले के लिए भी 1000 फरिश्ते। फिर अल्लाह की तरफ से 3000 कर दिए गए कि चलो 3 गुना मदद कर देते हैं। फिर 5000, और 5000 की वजह ये कुर्स बिन जाबिर मुहारिबी वाली अफवाह, अगर तुम सब्र करोगे यानी दुश्मन से मुकाबले के वक्त जम जाओगे और अल्लाह से डरोगे और हुक्म की मुखालफत नहीं करोगे और मुशरिकीन अचानक तुम्हारे ऊपर हमला कर देंगे। 3 शर्त लगी 5000 के लिए, क्या, जमना, दूसरी शर्त, पहली शर्त जमना, दूसरी शर्त अल्लाह के हुक्म की मुखालफत नहीं करना, तीसरी शर्त मुशरिकीन आपस में मुत्तफिक होकर एक साथ दावा बोल देवे, ये तीन शर्त अगर पाई जाएगी तो हम 5000 फरिश्तों से तुम्हारी मदद करेंगे। युमदिदकुम रब्बुकुम, रब तुम्हारी 5000 फरिश्तों से मदद करेंगे। अब देखिए सहाबा में जमना तो पाया गया है, तस्बीरू तो जान की बाजी लगाने वाले लोग, मैदान छोड़ने वाले थोड़ा, और बदर में कोई भागा नहीं, अल्लाह के हुक्म की मुखालफत भी नहीं, मशवरा में बैठे, क्योंकि पहले तो निकले थे अबू सुफियान का काफिला रोकने के लिए, इसीलिए कोई जंगी तैयारी भी नहीं, और अब अचानक अबू जहल का लश्कर आ गया, अबू सुफियान का काफिला तो सही सलामत चला गया मक्का, और रकबू असफल मिनकुम, और अब नई सूरत हाल खड़ी हो गई। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम मशवरे के लिए बैठे सहाबा, बदर में भी मशवरा हुआ था जैसे उहद में हुआ था, हालांकि वहाँ मदीना में नहीं थे, वो तो वहाँ थे बदर के करीब जंगलों में, वहाँ भी हुजूर ने मशवरा किया, बगैर मशवरे के कोई फैसला नहीं किया, सबको बिठाया कि भाई अपने तो निकले थे अबू सुफियान का काफिला रोकने, लेकिन काफिला चला गया, अब तो अबू जहल का लश्कर आया, बोलो क्या करना, मुकाबला करना कि ना करना, मशवरे के लिए बैठे। तो सहाबा ने वही राय दी जो अल्लाह का मंशा था, कौन सा, लड़ लो, लड़ ले, ये नहीं कि हम तो काफिला रोकने आए थे चलो वापस चले जाए, लड़ लो, मुकाबला कर लो। हालांकि हुजूर साहिब वही है, लेकिन आमिराना फैसला नहीं कि नहीं ये कर डालो, नहीं मशवरे के लिए बैठो। तो राय आ गई कि भाई अपने को मुकाबला करना है, और वही राय सहाबा की थी जिस राय को अल्लाह पसंद फरमाते थे। तो मुखालफत नहीं की सहाबा ने हुजूर के मंशे की, लेकिन तीसरी शर्त पूरी नहीं हुई इसीलिए 5000 फरिश्ते नहीं आए। कौन सी, दुश्मनों का एक साथ मिलजुल के धावा बोल देना। कुर्स बिन जाबिर मुहारिबी आया भी नहीं, और मुशरिक मुत्तहिद होके धावा बोलने भी नहीं आए, इसलिए 5000 मलाइका नहीं आए, 3000 आए। और ये 5000 के लिए क्या फरमाया, मुसव्विमीन, निशान लगे हुए मलाइका आए, मुसव्विमीन मुसव्विमीन दोनों के रात है, वाव का फतह भी वाव का कसरा भी, क्या माना, एक माना ये है उसका वाव के फतेह की सूरत में कि अल्लाह ताला की तरफ से उनको जंग का तरीका सिखाया गया था, जंग की ट्रेनिंग देकर मलाइका को भेजा गया था। देखो एक आदमी एक फन में माहिर हो लेकिन दूसरे फन की महारत न हो तो क्या काम का। फरिश्तों को अल्लाह ने बड़ी खूबियां दी है लेकिन जंगी महारत नहीं, बाकायदा सिखाया अल्लाह ने उनको। मुसव्विमीन एक मतलब ये कि अल्लाह की तरफ से इनको जंग का तरीका बाकायदा सिखाया गया और फिर इनको बदर के मैदान के अंदर भेजा गया। दूसरा माना, ये जंगी वर्दियां पहन के आए थे, फौजी वर्दियां, निशान, वस्म निशान को कहते हैं, ये मलाइका ऐसे वैसे नहीं आए, बाकायदा फौजी वर्दियां लगा करके आए, फौजियों का लिबास जेबतन करके आए। इसीलिए कहते हैं कि गजवे बदर के अंदर मलाइका के लाल अमामे थे, बास कहते हैं सफेद अमामे थे, बास कहते हैं काले अमामे थे, तीनों तरह की रिवायतें हैं। फिर बाजों ने तदबीक भी दी कि जिब्राइल का अमामा लाल था और दूसरे फरिश्तों का अमामा सफेद था, बाकायदा अमामे और वर्दियां लगा करके मलाइका आए गजवे बदर के मौके के ऊपर। मालूम हुआ कि जरूरत के वक्त पर वर्दी लगाना जंग की, ये भी मलाइका का तरीका है, सहाबा से तो साबित है ही है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से भी साबित है, जंग के मौके के ऊपर मखसूस अंदाज के लिबास देबे तन करना, और मलाइका का भी ये तर्ज अमल है। तो मुसव्विमीन मुसव्विमीन ऐ मुअल्लिमीन मुअल्लिमीन, और सहाबा ने सब्र किया, जम गए और अल्लाह ने वादा पूरा किया। फरिश्ते आए और चिपकतरे घोड़ों पर बैठकर उन्होंने किताल किया, अबला काबर चितरे यानी सफेद काले पट्टे वाले घोड़े लेकर आए और उन पर जर्द या सफेद रंग के अमामे थे और मलाइका ने शमले छोड़े थे दोनों कंधों के बीच में। ऐसे अमामे बांध करके आए मलाइका और आकर के इन्होंने मदद की बाकायदा सहाबा की। देखो याद रखना, सिर्फ गज़वे बद्र में मलाइका ने अमलन किताल किया है और किसी मारेके में मलाइका ने अमलन किताल नहीं किया। हुज़ूर की आयत थी, बद्र में अमलन जिहाद किया है मलाइका ने, अहज़ाब में भी आए, हुनैन में भी आए, लेकिन आकर के उन्होंने क्या काम किया? मुसलमानों के हौसले बढ़ाए, दुश्मनों के हौसले पस्त किए। लेकिन अमली किताल मलाइका का सिर्फ और सिर्फ गज़वे बद्र में। इसलिए बहुत से सहाबा का बयान है कि मैं एक दुश्मन के पीछे दौड़ा, उसको नेजा मारो, बिल्कुल मैं उसका पीछा कर रहा था कि अभी कत्ल करूं, करीब पहुंच गया, इतने में देखा कि मैं नेजा चला, उससे पहले तलवार उठे मेरी, उससे पहले वो काफिर कट के नीचे गिर गया। क्या वो फरिश्तों का मकतूल था? मलाइका ने उसको कत्ल कर दिया। और बईन जो है फर्क था सहाबा के मकतूल और मलाइका के मकतूल, वार और जख्म में बईन फर्क था। मलाइका ने बाकायदा जंग में हिस्सा लिया। अब एक सवाल पैदा होता है ना कि अकेले जिब्राइल अमीन कौम लूत की 5 या 7 आबादियों को अकेले अपने पोर्वे पर उलट के उठा के पलट दे रहे, 5-7 आबादियों को एक पोर्वे पे उठा के पलट मारे, उठा कर ले जा रहे। मलाइका को तो अल्लाह ने बड़ी कुव्वत अता फरमाई है, तो बदर में एक अकेले जिब्राइल को अल्लाह भेज देते? क्यों 3,000 को भेजने की जरूरत पड़ी? वमा जअलहुल्लाहु इल्ला बुशरा लकुम वलितत्मइन्न कुलूबुकुम बिह। ये इतनी बड़ी तादाद जो अल्लाह ने भेजी है तुम्हारे लिए बशारत थी, यानी ये तुम्हारे लिए बहुत बड़ी खुशखबरी के 3,000 फरिश्ते आ रहे, कितनी बड़ी बशारत हो गई, और तुम्हारे दिलों को सुकून और इत्मीनान हासिल हो जाए, दुश्मनों की कसरत की वजह से घबराहट न हो, तुम्हारी किल्लत की वजह से डर न हो, इसीलिए इतना बड़ा लश्कर अल्लाह ताला ने भेज दिया है। अभी भी है वहाँ बदर में, उसका नाम है जबलुल मलाइका, यानी इस पहाड़ पर मलाइका उतरे थे और रुके थे। जबलुल मलाइका पूरा पहाड़ जो है एकदम चमकदार है, अजीब उसकी नूरानियत और चमक है जबलुल मलाइका। वमन नसरु इल्ला मिन इंदिल्लाहिल अज़ीज़िल हकीम। और मदद तो अल्लाह के यहाँ से आती है जो अल्लाह बड़े ज़बरदस्त हैं, बड़े हिकमत वाले हैं, अल्लाह जिसको चाहते हैं उसको मदद देते हैं। लश्कर की कसरत की बुनियाद के ऊपर फतह नहीं हुआ करती, अल्लाह की मदद से फतह हुआ करती है। और देखो बाज हजरात ने एक अजीब नुक्ता बयान किया इतनी बड़ी तादाद के ऊपर कि पिछली उम्मतों के नाफरमान को भी मलाइका ने अजाब में हलाक किया। इन कानत इल्ला सैहतन वाहिदा, जिब्राइल ने एक चीख मारी, फैजा खामिदून, सब ठंडे होके मर मरा के तबाह हो गए। कौम समूद पर, मुख्तलिफ पिछली कौमों पर, फिरौन और फिरौनियों को भी जिब्राइल ने पानी में डुबो के हलाक किया, लेकिन अल्लाह ने उम्मत मोहम्मदिया को यह खसूसियत और फजीलत अता फरमाई कि पिछली उम्मतों को जो अजाब देने का तरीका, जो हलाक करने का तरीका, उससे अलग थलग अंदाज में अल्लाह ताला ने इस उम्मत के दुश्मनों को हलाक किया और 3,000 मलाइका का बाकायदा लश्कर भेजा। भाइयों, दोस्तों, बुजुर्गों, ये इस उम्मत के खसूसियात में से जो पिछली उम्मतों को नसीब नहीं हुए। वहाँ तो एक आध दो फरिश्ते आते, काम तमाम कर देते, यहाँ 3,000 मलाइका बाकायदा उतारे जा रहे हैं, फौजी वर्दी के साथ उतारे जा रहे हैं, अमलन जंग में शिरकत कर रहे हैं। जी
पक्की बात है कि अल्लाह तबारक व तआला ने तुम्हारी मदद की बदर में, जो मक्का और मदीना के दरमियान में है, और तुम कमजोर थे तादाद और हथियार की किल्लत की वजह से, تم اللہ تبارک و تعالیٰ سے ڈرو تاکہ تم اس کی نعمت کے شکر گزار بنو. اس نسو لوگوں کا ضرب ہے جب ایمان
والے کیوں کھڑے ہو خاموش؟ جب اصول بتلا دیا ہے پھر کھڑے کیوں ہو؟ جانے کا تقاضا ہو تو سبق لکھ دینے کا اسی کو کر دیا سنیچر کو لکھ کے لیا ہے نا خامو خاص جنت کر دے سب کے لیے کال کوئی مستثنا نہیں. جی
جب نبی کریم صلی اللہ علیہ وسلم نے ایمان والے کو کہا ان سے وعدہ کیا ان کے ایمان ان کے قلوب کو اطمینان دلانے کے لیے کہ اللہ کیا تمہارے لیے کافی نہیں ہے یہ کہ اللہ تبارک و تعالیٰ
بھاری ہو کے فوراً آ جانے کا ورنہ پھر نیا قانون نہ بنانا پڑے کہ دس منٹ تک لیٹ سے آوے تو ایک بار اس کے اوپر آوے تو دو بار اس کے اوپر آوے تو تین بار ایسا قانون نہ بنانا پڑے بھاری ہوئے پھٹا پھٹا جانا. جی
تین ہزار فرشتوں کو اتار کے منزل تقریب اور تشریف دونوں کے ساتھ ہے کیوں نہیں وہ تمہارے لیے کافی ہے اور سورہ انفال میں ہزار کا تذکرہ ہے اس لیے کہ ان کی مدد کی گئی ابتدا میں ہزار کے ذریعے پھر وہ تین ہزار ہو گئے پھر پانچ ہزار جیسا کہ اللہ تبارک و تعالیٰ نے ارشاد فرمایا اگر تم صبر کرو کہ دشمنوں کے مقابلے کے وقت اور اللہ تبارک و تعالیٰ کی مخالفت سے ڈرتے رہو. اور یا
تیسری ایک حکمت بھی بعض مفسرین نے عجیب لکھی ہے کہ دیکھو نافرمان اور ظالموں پر ملائکہ آ کے عذاب دے دے وے بہت اچھی بات کہ میں ظالم لوگ ہلاک ہو گئے لیکن مظلوموں کے دل کا غصہ کب نکلے؟ جب مظلوموں کو اپنے ہاتھ سے ظالموں کو مارنے کا موقع ملے تو مظلوموں کے دل کا غصہ نکلے اور دلوں کو ٹھنڈک ہو گئے. تو یہاں ملائکہ نے مظلوم صحابہ کی مدد کی اور کہا ہم بھی تمہارے ساتھ لڑتے ہیں تم بھی لڑو نہ کاٹو ان کو اپنے ہاتھ سے تم بھی کاٹو ہم بھی کاٹے سب مل کے کاٹے تاکہ ان کے دل کا غصہ نکلے اور ان کے دلوں کو اطمینان ہوئے اپنے ہاتھ سے مارے. جی
اور تمہارے پاس اچانک آ جائے اس وقت تو تمہارا پروردگار تمہاری پانچ ہزار نشان زدہ فرشتوں کے ذریعے سے مدد کریں گے جیسے تمہیں ماں کے کسرا اور اس کے بتا کے ساتھ یعنی آداب حج سیکھے ہوئے اور انہوں نے صبر کیا اور اللہ تبارک و تعالیٰ نے اپنا وعدہ پورا کیا کہ فرشتوں نے ان کے ساتھ کتاب دیا سکوں کے گھوڑے پر کہ ان پر عمامے سے زرد اور سفید کہ ان کے شملے دونوں کندھوں کے درمیان لٹکے ہوئے تھے. اور یہ مدد اللہ تبارک و تعالیٰ نے اس لیے
وہ یہ گاؤں کے رہنے والے لیکن اردو بہت فصیح بولتے ہیں بھی گجراتی دیا ہے اردو بہت پھنسی جانتے ہیں آداب حال اور ایسے ایسے پھنسی الفاظ استعمال کرتے ہیں. جی
اللہ تبارک و تعالیٰ نے ان کی مدد اس لیے کی تاکہ ان کو مدد کے ذریعے خوشخبری دے اور ان کے دلوں کو سکون حاصل ہوئے. تم دشمنوں کی کثرت کی وجہ سے اور اپنی قلت کی وجہ سے نہ گھبراؤ اور دوسرے کو بس اللہ تبارک و تعالیٰ کی جانب سے ہی ہے جو بڑے زبردست حکمت والے ہیں.
ليقطع طرفا من الذين كفروا أو يكبتهم فينقلبوا خائبين. تاکہ اللہ تعالی ہلاک کر دے وے کافروں کے ایک گروہ کو. ليقطع یہ نصرکم سے متعلق ہے کہ اللہ نے مدد کیوں کی؟ تاکہ کافروں کی ایک جماعت کو اللہ ہلاک کر دے گئے. قتل 70 مارے گئے 70 قیدی. او یک بیتا ہم یا اللہ ان کو شکست دے کر ذلیل کر دے گئے اور وہ لوگ نقصان اٹھا کر کے واپس جاوے. فین کلیبو خائبین نقصان شکست خوردہ واپس جاوے مکہ المکرمہ. لم ینال وہ ان کو نہیں ملا. ما راموہ جو انہوں نے قصد اور ارادہ کیا تھا احد میں بھی اور بدر میں بھی اہل مکہ کو اپنے مقاصد اور عزائم کی تکمیل کا موقع نہیں ملا. بدر میں تو کچھ بھی نہیں احد میں بھی کچھ نہیں اس لیے کہ وہ تو بڑے ناپاک عزائم لے کے آئے تھے. چنانچہ جنگ ختم ہونے کے بعد جب صحابہ اکٹھے ہوئے اور دوبارہ پلٹ کے حملہ کیا تو بھاگے. अब अबू सुफियान एक दूर जाकर के सोचते हैं कि अरे अरे हम लोग तो जो है बड़े बेवकूफ साबित हुए कि जब मुसलमानों के 70 लोग शहीद हुए थे उहुद में, तो हमें मदीना में घुसना चाहिए था, मदीना में कत्लों की ताल करना चाहिए था, मदीना में से माल लूटना चाहिए था, ये तो कुछ हुआ ही नहीं, हम तो मैदान से ही वापिस आ गए। तो दोनों मौके ऐसे आए कि उसके ऊपर ये लोग नाकाम वापिस गए, उनका मकसद पूरा नहीं हुआ। जी
ताकि अल्लाह तबारक व तआला काफिरों के एक गिरोह को बंदे के जरिए या कैद करने के जरिए से हलाक कर दे, या कसाम कांजी के नसरकुम से, या उनको जलील कर दे, शिकस्त दे करके, तो वो नामुराद होकर वापस लौट जाए और उन्होंने अपने मंजिल को नहीं पाया।
لَيْسَ لَكَ مِنَ الْأَمْرِ شَيْءٌ أَوْ يَتُوبَ عَلَيْهِمْ أَوْ يُعَذِّبَهُمْ فَإِنَّهُمْ ظَالِمُونَ شان نزول نبی کریم صلی اللہ علیہ وسلم کے دندان مبارک غزوہِ احد میں شہید ہوئے، پیشانی مبارک زخمی ہوئی، چہرے انور زخمی ہوا، خود کی کڑیاں گز گئی، خون آلود ہو گئے، تو آپ کے منہ مبارک سے یہ دعا نکلی، یہ جملہ نکلا، کیف یفلح قوم، وہ قوم کیسے کامیاب ہو سکتی ہے، یعنی مکہ والے جنہوں نے اپنے نبی کے چہرے انور کو خون آلود کیا، وہ کیسے کامیاب ہو سکتے ہیں؟ اس پر باری تعالیٰ کی طرف سے آیت کریمہ نازل ہوئی، یہ ہے پہلا شان نزول۔ نمبر دو، حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہما کی روایت میں ہے، اے اللہ حارث ابن ہشام پر لعنت فرما، یہ بدعا کی نبی کریم صلی اللہ علیہ وسلم نے، اے اللہ صفوان ابن امیہ پر لعنت فرما، یہ بدعا فرمائی، اس پر یہ آیت نازل ہوئی۔ نمبر تین، قبیلے رعل زقوان، ان لوگوں نے غداری کی نبی کریم صلی اللہ علیہ وسلم سے، وہ 70 قراء کو لینے کے لیے آئے، ہم ایمان لائیں، قرآن سکھانے والی جماعت بھیجو، 70 قراء حضور نے بھیجے تھے، غداری کر کے انہوں نے ان 70 صحابہ کو شہید کر دیا، تو حضور نے جو ہے ان لوگوں کے لیے بدعا فرمائی۔ یہ سن 4 ہجری کا واقعہ ہے، اور بیر معونہ ایک جگہ کا نام ہے، وہاں ان 70 صحابہ کو شہید کیا تھا، حضرت حرام ابن ملحان رضی اللہ تعالیٰ عنہ بھی اس میں تھے۔ تو جب انہوں نے غداری کر کے حضور کے صحابہ اور قراء کو قتل کیا، تو آپ صلی اللہ علیہ وسلم ان کے لیے بد دعا کر رہے ہیں، تبھی آیت نازل ہوئی کہ آپ نبی ہے، آپ دعوت کی ذمہ داری لے کے بھیجے گئے ہیں، آپ کا کام نہیں ہے ان کے لیے بد دعا کرنا، اور یہ بات بھی ہے کہ حضور جو ہے ان کی ایمان کی بڑی توقع رکھتے تھے کہ سب ایمان لے آوے۔ تو لیس لک من الامر شیء، آپ کے اختیار میں کوئی چیز نہیں، یعنی ان کو کلمہ پڑھا کے مسلمان بنا دینا آپ کے اختیار میں نہیں، نافرمانوں کو تباہ برباد کر دینا آپ کے اختیار میں نہیں، بلکہ اختیار تو سارا اللہ کے لیے، ابھی تو آپ صبر کیجئے، اور او اعلان کے معنی میں ہے، یہاں تک کہ اللہ تعالیٰ ان پر توجہ فرماوے یا ان کی توبہ قبول کر لے اسلام کی توفیق دے کر۔ یعنی حضور نے جتنے کے لیے بھی بد دعا فرمائی، ان میں سے بہت سے مسلمان ہو گئے، कलमा पढ़ के इस्लाम में दाखिल हो गए, यानी हुजूर को रोक दिया गया और उनके मुकद्दर में ईमान था तो वो सब ईमान ले आए। तो यहाँ मक्का के काफिरों में भी खुद अबू सुफियान ईमान ले आए। तो अव यतूब अलैहिम, अल्लाह ताला उनकी तोबा कबूल कर ले यानी कुफ्र से तोबा की तौफीक देकर उनको ईमान दे देवे। अव युअज्जिबहुम, या उनको अल्लाह अजाब देवे यानी उनको ईमान की तौफीक ना मिले बल्कि कुफ्र पर मरे और जहन्नम में अल्लाह उनको सजा देवे। फइन्नहुम ज़ालिमून, वो लोग कुफ्र करके जुल्म करने वाले लोग हैं। कुफ्र किया, जुल्म किया। وَلِلَّهِ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ يَغْفِرُ لِمَنْ يَشَاءُ وَيُعَذِّبُ مَنْ يَشَاءُ وَاللَّهُ غَفُورٌ رَحِيمٌ, آسمانوں میں جو کچھ ہے اور زمین میں جو کچھ ہے اللہ سب کے مالک, سب کو پیدا کرنے والے, سب اللہ کے بندے, اللہ جس کو چاہتے اس کی مغفرت کرتے, اللہ جس کو چاہتے اس کو عذاب دیتے, واللہ غفور الرحیم, اللہ تعالیٰ اپنے ولیوں کو معاف کرنے والے اور اپنی اطاعت کرنے والوں پر رحم و کرم کرنے والے ہیں۔ جی
لیسا لکا من الامر شیئ, اس وقت نازل ہوئی جب حضور صلی اللہ علیہ وسلم کی ندان مبارک شہید ہو گئے اور آپ کا چہرہ انور زخمی ہو گیا احد کے لیے, آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا وہ قوم کیسے فلاح پا سکتی ہے جس نے اپنے نبی کے چہرے کو خون آلود کر دیا ہو, آپ کے اختیار میں کوئی چیز نہیں ہے بلکہ معاملہ کرتا ہے تبارک و تعالیٰ ہی کے لیے, تو تم صبر کرو, اور الہ ان کا معنی میں ہے یہاں تک کہ اللہ تبارک و تعالیٰ ان کی توبہ قبول کر لے, اسلام لانے کے ذریعے یا ان کو عذاب دے دے, اس لیے کہ وہ ظالم لوگ ہیں اس کے کفر کی وجہ سے, اور جو کچھ آسمان میں ہے اور زمین میں اللہ تبارک و تعالیٰ ہی کا ہے, ملکیت کے اعتبار سے اور خلقیت کے اعتبار سے اور ابدیت کے اعتبار سے, اللہ تبارک و تعالیٰ جس کو چاہے معاف فرماتے ہیں اور جس کو چاہے عذاب دیتے ہیں, اللہ تبارک و تعالیٰ اپنے دوستوں کو بہت بہت زیادہ معاف کرنے والے ہیں اور اہل طاعت کو بہت زیادہ رحم کرنے والے ہیں۔
أعوذ بالله من الشيطان الرجيم, بسم الله الرحمن الرحيم, يا أيها الذين آمنوا لا تأكلوا الربا أضعافا مضاعفة بألف ودونها بأن تزروا وفي المال عنه حلول الأجل والتأخر الطلب واتقوا الله بتركه لعلكم تفلحون.
أعوذ بالله من الشيطان الرجيم, بسم الله الرحمن الرحيم, يا أيها الذين آمنوا لا تأكلوا الربا أضعافا مضاعفة وَاتَّقُوا اللَّهَ لَعَلَّكُمْ تُفْلِحُونَ۔ یہ بدر احد چل رہا تھا, ایک دم سود کیسے آ گیا؟ ربط اس طریقے سے ہوگا, احد کے موقع پر عین کامیابی ہو رہی تھی, اس لیے کہ شروع کے اندر تو مسلمانوں کا پلہ بڑا بھاری رہا, مکہ کے نو سرداروں کو دھڑا دھڑ سلا دیا, پلہ بھاری رہا, میدان چھوڑ کے بھاگ گئے وہ لوگ, پھر اچانک جو ہے فتح کے حالات شکست میں بدلنے لگے, اور اس کی وجہ کیا؟ نبی کریم صلی اللہ علیہ وسلم کے حکم کی خلاف ورزی, وہ 50,000 ٹیلے سے اتر کر نیچے آ گئے, انہوں نے خلاف ورزی کر دی, ایک دوسرا وہ غنیمت کا مال جمع کرنے لگے نیچے آ کر کے, تو گویا کہ حضور کی حکم کی خلاف ورزی, مال کی تما, یہ شکست کا ایک ظاہری سبب بنی۔ اسی لیے اب ان کو سمجھانا ہے کہ بھائی مال کی تمہ مت رکھو, راس کل خطیئت حب الدنیا, حضور نے خود فرما دیا دنیا کی محبت تمام گناہوں کی جڑ۔ اب یہ مال کی محبت جو ایک سبب بنا ظاہری شکست کا, تو ہر قسم کے غلط مال سے صحابہ کو بچانا ہے اور امت کو بچانا ہے, کیونکہ جہاں بھی غلط مال آئے گا تو وہاں امت کے اعمال کردار پر نقصان آئے گا, اور غلط مال کی ایک قسم ہے ربا والا مال, اسی لیے ربا سے بچانا مقصود ہے. شان نزول زمانے جاہلیت کے اندر یہ چیز عام تھی کہ ایک آدمی قرض خواہ ہے, دوسرا آدمی مقروض ہے. اب مقروض آدمی قرض ادا کرنے پر قادر نہیں اور قرض ادا کرنے کا ٹائم آ گیا ہے, تو جاتا تھا دائن کے یہاں, قرض والے کے یہاں, بھائی مدت بڑھاؤ نہیں, ابھی مجھے دینے کی گنجائش نہیں ہے. تو وہ کہتا تھا کہ سود بڑھاؤ نا, کوئی بات نہیں, جتنا لمبا کرنا ہو سود بڑھا دو. یہ چلتا رہتا تھا. تو بیچارہ مقروض اکثر و بیشتر اصل قرض سے دو گنا تین گنا مجموعی رقم سود کے طور پر چکاتا تھا, سود کے ساتھ چکاتا تھا. یہ ایک عام چیز تھی زمانے جاہلیت میں. صحابہ میں بھی بعض لوگوں کا کاروبار تھا سود پر پیسے دینے کا, پیسے دو سود لو, کاروبار چل رہا ہے. چونکہ حرمت نہیں تھی اس لیے چلتا تھا. پھر اللہ کی طرف سے حرمت نازل ہوئی, اے ایمان والو تم بڑھتا چڑھتا کر کے سود مت کھاؤ. بڑھتا چڑھتا کر کے سود مت کھاؤ, کیا مطلب؟ کہ سود پہ سود مت چڑھاؤ, چکر وردھی ویاج مت کرو, سود پہ سود مت چڑھاؤ. پہلے یوں کہا کہ بھائی چھ مہینے کے لیے قرض لے جا رہا ہوں 10% قرض, چھ مہینے ہو گئے ابھی میں رقم نہیں چکا سکتا, چلو اب 20% سود ایک سال کے لیے, ایک سال ہو گئے ابھی نہیں چکا سکتا, چلو 25% سود بڑھاتے ہی چلے جا رہے. اصل قرض پر سود کو مدت مدت پر بڑھاتے ہی چلے جاوے, شرح سود کو, فیصد کو. یہ ہے اضعاف مضاعف, یہ قید بطور شرط نہیں ہے, واقعیت ہے. یعنی اگر کوئی آدمی دگنا سود نہیں لے وے, سنگل سود لے وے تو بھی حرام ہے, بڑا چڑھا کے نہیں لے وے, بس ایک جو مقدار رکھی وہی وہ لے وے کہ تو چھ مہینے میں دینے کا کہہ رہا تھا, چھ مہینے ہو گئے اب جو ہے 20% کرو, ایسا نہیں. چھ مہینے بعد بھی 10% ایک سال کے بعد بھی 10% تو بھی سود حرام ہے. یہ واقعیت کا بیان ہے کہ واقعہ یہ تھا کہ وہ لوگ مدت جیسی لمبی ہوتی سود بڑھاتے جاتے تھے, بیان واقعیت ہے. تو بڑھاتے چلو یا نہ بڑھاؤ, بئی طور پر کے مال کو تم بڑھاؤ مدت کے پورا ہونے کے اوپر, اور قرض کا مطالبہ مؤخر کر دو. حلول الاجل یعنی مدت پوری ہو گئی, چھ مہینے تھی ایک سال تھی. بعض مرتبہ معمولی مال بھی پورے کے پورا بہت بڑی مقدار میں ہو جاتا تھا. واتقوا اللہ, اللہ سے ڈرو سود کو چھوڑنے میں, لعلکم تفلحون تاکہ تم لوگ کامیاب ہو جاؤ, سود چھوڑو کامیاب ہو جاؤ گے. واتقوا النار التي اعدت للكافرين, تم جہنم کے اس آگ سے ڈرو جو کافروں کے لیے تیار کی گئی ہے. ان تعذبوا بها, کہ تم کو اس آگ میں عذاب نہ دیا جائے, ذرا ڈرو. واطیعوا الله والرسول لعلکم ترحمون, اور تم اللہ کی اطاعت کرو, اللہ کے رسول کی اطاعت کرو تاکہ تمہارے اوپر رحم کیا جائے, اطاعت کرنے والے بنو. وسارعوا الى مغفرة من ربكم وجنة عرضها السماوات والارض اعدت للمتقين. ایسے سارعوا, دوڑنے اور اجلت کے معنی کے اندر آتا ہے. یہاں کیا منع کریں گے؟ اللہ کی مغفرت اور رحمت کو کھینچ لانے والے اعمال کے لیے مستعد ہو جاؤ, متحرک ہو جاؤ, لگ جاؤ ایسے اعمال میں جس سے اللہ کی رحمت آوے, اللہ کی مغفرت ملے, اللہ کی جنت ملے, ایسے اعمال میں لگ جاؤ, یہ ہے اس کا معنی. تو اللہ کی مغفرت کی طرف دوڑو, واؤ سارعو و سارعو دونوں قراءت ہیں، واو کے ساتھ بھی واو کے بغیر بھی. و جنتین، اور جنت کی طرف سبقت کرو، جلدی کرو اعمال کے ذریعے، جس کی چوڑائی آسمانوں اور زمین کے برابر ہے، جس کی چوڑائی آسمانوں اور زمین کے برابر ہے. کیا مطلب؟ آسمان اور زمین دونوں کو ایک دوسرے کے ساتھ ملا دیا جائے تو کتنی چوڑائی ہو جائے گی؟ اتنی چوڑائی آسمان جنت کی ہے، یعنی تمام آسمان کی چوڑائی اور زمین کی چوڑائی دونوں کو ملاؤ، اب جتنی چوڑائی ہو گئی اتنی جنت کی چوڑائی ہے، اور ہمیشہ چوڑائی لمبائی سے کم ہوا کرتی ہے. تو جب جنت اتنی چوڑی تو لمبائی کتنی بڑی، اس لیے اس کا طول اللہ سبحانہ وتعالی ہی جانتے ہیں، اللہ کے سوا جنت کا طول کوئی جانتا نہیں. دوسرا مطلب اس کا ہے، سات آسمان سات زمین. اب ساتوں آسمان کو الگ الگ کر دو، سات زمین کو الگ الگ کر دو، اب دیکھو چوڑائی کتنی ہوتی ہے. اس کی ایک مثال سمجھو، سات کھنچے میں سات پلیٹ، اب سات کھنچے ایک ساتھ رکھے ہوئے، ایک پر ایک ایک پر ایک، سات پلیٹیں ایک پر ایک ایک پر ایک رکھی ہوئی، تو آپ دونوں کو سات کر دو نہیں، کتنی چوڑائی ہوئی. یعنی سات کھنچے جو ایک پر ایک رکھے ہوئے ہو اور سات پلیٹیں جو ایک پر ایک رکھی ہوئی، دونوں کو آزو بازو میں رکھ دو جو چوڑائی ہوئے ہو، ایک مطلب یہ. اور دوسرا کیا، ساتوں کھنچوں کو الگ الگ رکھ دو اور ساتوں پلیٹ کو الگ الگ رکھ دو تو کتنی بڑی چوڑائی ہو جائے گی، ایک مطلب یہ بھی لیا گیا ہے کہ ساتوں آسمان طبق طبق الگ الگ رکھ دو، ساتوں زمین طبق طبق الگ الگ رکھ دو، پھر آپس کے اندر ملاؤ تو دیکھو جو ہے کتنی زیادہ اس کی چوڑائی ہو جاتی ہے. اور بعض مفسرین نے عجیب بات کہی، یہاں عرض سے مراد طول کے مقابلے والا عرض نہیں ہے، مطلق چوڑائی مراد ہے، مطلق چوڑائی کا بیان ہے. وَسَارِعُوا إِلَى مَغْفِرَةٍ مِّن رَّبِّكُمْ وَجَنَّةٍ عَرْضُهَا السَّمَاوَاتُ وَالْأَرْضُ، کہ تم اللہ کی مغفرت کی طرف آؤ، یعنی مغفرت والے اعمال کی طرف آؤ، اور اس جنت کی طرف جس کی چوڑائی آسمان اور زمین ہے، ان دونوں کی چوڑائی اگر دونوں میں سے ایک دو ہر ایک کو ایک دوسرے کے ساتھ ملایا جائے. اور دوسرا مطلب عرض بمانا چوڑائی، طول کے مقابلے میں نہیں. اعدت للمتقین، یہ جنت تقوی والوں کے لیے تیار کی گئی ہے، جو لوگ نیک کامال کرتے ہیں اور گناہوں کو چھوڑ دیتے ہیں ان کے لیے جنت تیار کی گئی ہے. جی،
اے ایمان والے تم کہیں گناہ بڑھا کر سود مت کھاؤ، اس طور پر کہ تم مدت پوری ہونے پر مالی مطالبہ کو بڑھا دو اور مطالبہ میں مہلت دے دو، مضاعف فارغ کے ساتھ اور بغیر رکھ دونوں طریقے پر ہے، اور تم سود کھانے کو تک کر اللہ تعالیٰ سے ڈرو تاکہ تم کامیاب ہو جاؤ، اور تم اس آگ سے ڈرو جو کافروں کے لیے تیار کی گئی ہے کہ تم کو اس سے عذاب دیا جائے، اور تم اللہ تعالیٰ اور اس کے رسول کی بات مانو تاکہ تم پر رحم کیا جائے، اور تم اپنے رب کی مغفرت اور جنت حاصل کرنے کی طرف تیزی دکھاؤ.